आने वाला इमाम मेरा बेटा जिसका हम इंतजार कर रहे हैं, जिसके लिए हम रो रहे हैं। खुद छठे इमाम ईद के दिन घर का दरवाजा बंद करके रोते थे, नुदबा, ये दुआए नुदबा हम पढ़ते हैं, रोते थे कि आखिर मेरा बेटा कब आएगा। क्यों? करबला का इंतकाम। कल आपने ज़ियारत आशूरा में इमाम मंसूर को याद किया, कल पूरा दिन आपने मिनत तालिबीन अब सारे इमाम वली इमाम मेहदी की दुआ मांगी। तो अब ये इमाम आने वाला इमाम बहुत बड़ा है, लेकिन रसूल से बड़ा तो नहीं है ना, ये तो मैं कह रहा हूं। और छठे इमाम कह रहे वो अल्लाह से बड़ा तो नहीं है ना। अगर तुम्हें ये देखना कि वो जब आएगा और कॉल करेगा, मुझे लगा कि मैंने स्पीड बढ़ा दी है तो जरा समय स्लो होता हूं। तो अगर जब वो कॉल करेगा तुम जाओगे कि नहीं जाओगे चेक कर लो। जब अल्लाह कॉल करता है तो अल्लाह की कॉल पे फौरन जाते हो कि नहीं? अगर पता चले अल्लाह की कॉल पे नहीं जा रहे तो इमाम की कॉल पे कैसे जाओगे? इमाम का कॉल तो अल्लाह के बाद है। रावी ने कहा अल्लाह कब कॉल करता है? कहा जब भी अजान होती है। हय्या अलस्सलाह कौन कह रहा? अजान देने वाला नहीं कह रहा है, ये अल्लाह कह रहा है कि आओ नमाज की जानिब। अगर हर अजान के वक्त तुम नमाज के लिए दौड़ के जाते हो तो जरा सेटिस्फाई हो जाओ, बी सेटिस्फाइड, लेकिन अल्लाह बुला रहा उसमें तो नहीं जाएंगे। और ये सोच रहे हो कि इमाम बुला रहे हैं तो चले जाएंगे, कैसे ये पॉसिबल है? तो अब ये इमाम अल्लाह के बाद है, रसूल के बाद है। जब रसूलुल्लाह को छोड़ दिया इन तीन रीजन से, तिजारत, इंटरटेनमेंट एंड एरोगेंस, तो जमाने के इमाम की आर्मी को भी ये तीन बड़े प्रॉब्लम है। यही वजह है कि इमाम अली ने शहर कूफा में मिंबर से खुतबा दिया। आज मस्जिद कूफा की जियारत सब लोग करते हैं, उसी मस्जिद कूफा के मिंबर पर इमाम अली ने खुतबा दिया। अल्हम्दुलिल्लाह अब ये मस्जिद कूफा में एक ऐसी चेंज आ गई जो हमारे उलमा काफी अरसे से इसकी डिमांड कर रहे थे। अगरचे मफातिहुल जिनान में अब तक वही पुराना, मस्जिद कूफा के मेन गेट का नाम है बाबुल सोबान, उसको मुआविया ने चेंज करके बाबुल फील कर दिया था। उसकी भी बड़ी इंटरेस्टिंग स्टोरी है। सोबान के माने अजदाह पाइथन और फील के माने एलिफेंट। तो उसी दरवाजे से वो अजदाह या पाइथन एंटर हुआ था जो मौला के मेंबर के पास जाकर इतना वो लंबा था कि वो जब खड़ा हुआ तो वो जमीन पर था, उसका चेहरा इमाम के सामने आया, उसने इमाम अली से कुछ क्वेश्चन किए और वापस चला गया। गेट का नाम था बाबुल सोबान, मुआविया ने बाबुल फील रखा जो सद्दाम के आखिरी जमाने तक यही पुराना नाम रहा। लेकिन अब वो मैंने देखा 2 साल से कि नाम चेंज हो गया है। ये भी एक बहुत अहम मैसेज है, लेकिन मसला यह है कि टाइम नहीं है मेरे पास। चाहे आप सुनने के लिए आए हो लेकिन मेरे पास टाइम नहीं है, मैं बात को मुख्तसर करूं। उसी दरवाजे से पब्लिक आ रही है। उस वक्त तक ये साइड का दरवाजा नहीं बना था मस्जिद कूफा में, जैसे जब मैं 4 साल पहले आया था तो दरवाजा नहीं था। तो खैर सारी पब्लिक सामने से आ रही है, मौला के सामने बैठ रही। मौला ने कहा सुनो, जब मेरा बेटा जाहिर होगा और 313 उसकी आवाज में पहुंचेंगे तो मेरा बेटा जिहाद शुरू करने से पहले, जमाने का इमाम क्यों आया जिहाद करने के लिए, लेकिन जिहाद शुरू करने से पहले कहेगा 25 बातों का मुझसे कमिटमेंट करो, फिर मैं ये जिहाद शुरू करूंगा। ये बड़ा अहम जुमला, आए जिहाद के लिए लेकिन कहा मैं जिहाद नहीं करूंगा, पहले 25 बातें। और वो 25 बातों को मैंने कैटेगराइज किया कि भाई ये 25 बातें तो किसको याद रहेंगी मजलिस में सुनकर, तो उसकी 3 कैटेगरी बनी। 25 बातों में से 12 पॉइंट्स का ताल्लुक है दौलत और तिजारत से, जो सूरह जुमा में पहला प्रॉब्लम बताया गया है कि लोग नबी और इमाम को छोड़ के क्यों भागते हैं, माल की मोहब्बत। जमाने का इमाम पहली बैत उन 12 चीजों की लेगा, यानी जिसका शॉर्ट यह है कि इन 12 चीजों के जरिए दिल से दौलत की मोहब्बत निकालेगा। दौलत में खराबी नहीं है, दौलत से मोहब्बत नहीं है। हाँ, अब यकीनन मैं भी देख रहा हूं कि अब जरा आप हजरात भी आगे आ जाइए, मैं भी जरा सांस ले लूं, एक मरतबा दुरूद भेज दे मोहम्मद वाले में। वैसे मुझे ये एक्सपेक्टेशन नहीं थी कि आज پیر کا دن، ورکنگ ڈے، عاشورے کی تھکن، اور اس کے بعد بھی اس کثیر تعداد میں لوگ آئیں گے کہ ہال چھوٹا پڑ رہا ہے. میں آپ حضرات کا بہت ہی شکر گزار ہوں اور کمیٹی کا بھی جو مجھے انوائٹ کیا اس خدمت کے لیے. اور خاص طور پر جو کمپلین مومنین کو تھی مجھے نہیں ہوئی. میں نے شاید ہی کوئی مجلس 60 منٹ کے ٹائم لیمٹ میں پڑھی ہوگی. 5 منٹ، 10 منٹ، 15 منٹ میں نے ضرور فاؤل گیم کھیلا، لیکن کمیٹی نے کبھی پلٹ کے بھی مجھ سے نہیں پوچھا کہ کیا ہو رہا ہے، اور مومنین نے بھی فیس ٹو فیس تو مجھ سے نہیں کہا. تو میں انتہائی شکر گزار ہوں برمنگن کے مومنین کا جو اس کثیر تعداد میں ہے اور آج بھی کہ ہال چھوٹا پڑ رہا ہے. میں جلدی سے بات کو سمیٹ دوں کہ پہلی چیز دولت کی محبت دل سے نکالنا ہے، 12 پوائنٹ، اس کو ریپیٹ نہیں کرتا ہوں، ورنہ آج کے جو 13 پوائنٹ ہے اور 12، یہ سب ایک دفعہ مکس اپ ہو جائیں گے. وہ 12 کی تقریر ہو چکی ہے، لیکن اس کا خلاصہ یہ ہے کہ چوری نہیں کرنا ہے، سونا نہیں جمع کرنا، اچھا لباس نہیں پہننا، پاک لباس پہننا ہے، پاک و پاکیزہ، نیٹ اینڈ کلین، یہ الگ چیز، اور ایکسپینسو الگ چیز. اور اس کے بعد جو ریمیننگ 13 چیزیں میں نے کیٹیگرائز کیا، تو دوسری چیز کا تعلق ہے یہی پاس ٹائم اور انٹرٹینمنٹ اور اس ٹائپ کی چیزوں سے، تو 4 یا 5 چیزیں اس میں آتی ہیں. اور آخری 8-9 چیزوں کا تعلق ہے ایروگینس سے، جس کی وجہ سے رسول کا چچا، رسول کی بیوی صفیہ کا چچا اور باپ حق پہچان گئے اور حق کو نہیں مان رہے، حق پہچان گئے اور حق کو نہیں مان رہے. جیسے جب آقا حسین مکے سے کربلا جا رہے تھے اور اس وقت کوفے سے آنے والے سے رپورٹ لی تھی کہ بھئی کوفے کی کیا حالت ہے، تو آنے والے نے کتنی بہترین رپورٹ دی، مولا ان کے دل آپ کے ساتھ ہیں لیکن ان کی تلواریں یزید کے ساتھ. ایک کیفیت یہ آتی ہے کہ ہمیں پتا ہے کہ حق یہ ہے، بٹ ڈیو ٹو اور ویسٹڈ انٹرسٹ ہم اس کا ساتھ نہیں دیتے، ہم اس کا ساتھ دیتے ہیں جو ہمیں فائدہ دے. تو خیر خلاصہ یہ ہے کہ ایروگینس، کیونکہ آج کل یہ بہت بڑا مسئلہ بن گیا ہے ساری دنیا کا، غرور، تکبر. بیٹا باپ کی بات برداشت، میں صرف ریپیٹ کر رہا ہوں باتیں، خیر بیٹا باپ کی بات برداشت نہیں کرتا، بیوی شوہر کی بات برداشت نہیں کرتی، قوم مرجے کی بات برداشت نہیں کرتی. ایروگینس مرجے تک کی بات برداشت نہیں ہے. اس دنیا میں 2 ایسے شہر ہیں، اس سے زیادہ میں کہنا نہیں چاہتا، جہاں پر جمعہ نماز پڑھانے والے عالم پر کورٹ میں اس لیے کیس کیا گیا، کیا کہتے ہیں وہ ڈیفارمیشن، یہ کیا ہماری توہین کر دی انہوں نے خطبہ جمعہ میں، کیس باقاعدہ. وہ جو باقی کمیونٹی کے اندر جھگڑے اس کی بات چھوڑیے، عالم مرجے اس کی بات بھی برداشت نہیں ہے. یہ وہی ایروگینس ہے جس کا جناب صفیہ آئی ویٹنس ہو گئی، جس کی وجہ سے ان کے دل میں اسلام کی محبت پیدا ہو. جب میرا باپ کہہ رہا ہے کہ رسول سچا رسول، جب میرا چچا کہہ رہا ہے رسول سچا رسول ہے، وہاں سے ان کے دل میں اسلام کی محبت آئی. لیکن خیر، تو اب یہ امام کے خطبے کی آخری 13 ریمیننگ باتیں. لیکن ابھی تک 9th محرم کو کیٹیگری اے تھی مال کی محبت، اب آئیے کیٹیگری بی، انٹرٹینمنٹ، امیوزمنٹ. اس میں 3-4-5 باتیں امام نے کہا، شیطان جب کسی مومن کے گھر میں پینیٹریٹ کرتا ہے تو اس کو پتا یہ مومن کا گھر ہے، یہاں نماز شب پڑھی جاتی ہے، یہاں قرآن پڑھا جاتا ہے، یہاں دعائیں کمیل پڑھی جاتی ہے، یہاں زیارت وارثہ پڑھی جاتی ہے، یہاں زیارت عاشورہ پڑھی جاتی ہے، یہ مومن کا گھر چاروں طرف سے اللہ کے حصار میں ہے، اللہ کی طرف سے حفاظت ہے. وہ کیسے انٹر ہو زیارت عاشورہ کو توڑ کر؟ زیارت عاشورہ ایک شیلڈ ہے جو آپ کو ہر مصیبت اور پریشانی سے بچاتی، اس کو ایک ذرا سی اوپننگ چاہیے ہے جو مومن اپنی غلطی سے اس کو دیتا. اور ان میں سے ایک ہے نامحرم پر نگاہ ڈالنا، بظاہر بہت چھوٹا سا گناہ ہے، اور ویسٹ میں آ کر تو اس کو گناہ بھی نہیں کہا جائے گا. کہ مولانا پھر ہم کیسے زندگی گزاریں، ہماری بچیاں کالج یا یونیورسٹی میں پڑھتی ہیں، ہمارے بچے جاب کرتے ہیں، ارے چھوڑے بچے بچیوں کو، مولانا آپ پاکستان سے پیدل چل کے آئے کہ ایئر لائن میں آئے، ایئر لائن میں کون تھا آپ کے سامنے، مثلاً اب دیکھیے واقعاً ایسا ماحول ہے, اس کے لیے فقہی مسائل مراجع نے ہر چیز ڈیٹیل سے بتائی. میں بات کر رہا ہوں جو میں نے مکس گیدرنگ اور میوزک کے لیے ایک وضاحت کر دی تھی. مکس گیدرنگ حلال بھی ہے حرام بھی ہے, میوزک حلال بھی ہے حرام بھی ہے. جب ہم اسے نگیٹو وے میں لیتے ہیں تو دیٹ مینس آٹومیٹک دیٹ مینس کہ ہم حرام میوزک کی بات کر رہے ہیں. تو نامحرم کو دیکھنا حلال بھی ہے حرام بھی ہے, لیکن جو حرام ہے اس کی بات. یہ چھوٹی سی اوپننگ, یہ ایک بار مومن شیطان کو چانس دے دے یہاں سے انٹر ہونے کا, پورے گھر کو آپ کے اور پورے گھر کی پائٹی کو اور پورے بینیفٹ جو آئے کمیل کے ختم کر دیتا ہے. امام کی پہلی کنڈیشن اوور آل, یہ کنڈیشن نمبر 13 ہے. کہا کہ نامحرم پہ نگاہ نہ ڈالنا, اور اسپیشلی اگر آپ بیک گراؤنڈ ذہن میں رکھی, کیا بیک گراؤنڈ کہ امام اپنی آرمی سے یہ بیعت لے رہے ہیں. آرمی مینس یہ ساری دنیا میں جائے گی اور ویکٹوریس بنے گی, تو جن علاقوں میں جائے گی وہاں عورتیں بھی ہوں گی, اور یہ وہ عورتیں ہیں جو شکست کھائیں گی. کتنا خوف ہے کہ یہ امام کی آرمی کہیں گناہوں میں نہ پڑ جائے. کہا اور یہ وعدہ کرو کہ زنا نہیں کرو گے, اور یہ وعدہ کرو کہ حرام وہ والا حرام نہیں کرو گے جس پر ایک نبی کی قوم پہ عذاب آیا. اور وہ الفاظ ہی ایسے ہیں کہ میں ممبر سے نہیں پڑھنا چاہتا, خاص طور پہ جب میں غم کے بیان کے بہت قریب پہنچ چکا ہوں. اور وعدہ کرو کہ کسی قسم کی نشے والی چیز استعمال نہیں کرو گے. شراب کی بات نہیں کہ کل مسکر, ڈرگ سے ریلیٹڈ ہر چیز سے اپنے آپ کو بچاؤ گے. یہ ساری وہی چیزیں کہ جس کی وجہ سے نبی اور امام کی آرمی اپنے مین مشن کو بھول کے دوسرے کاموں میں لگ جاتی. اس کے بعد امام نے آخری جو باتیں بتائیں اس کا تعلق ہے کیٹیگری سی اور موسٹ امپورٹنٹ کیٹیگری ایروگنس. امام نے کہا اب یہ 13 سے 16 تک بہت جلدی میں نے پڑھ دیا کیونکہ ٹائم نہیں, اب فرام 17 to 25 بعد میں اگر آپ کو بہت انٹرسٹ, اگر آپ ثواب کے لیے آئے ہیں تو جو سن رہے ہیں ثواب مل رہا ہے, اور اگر آپ اس کو ذرا سمجھنا بھی چاہتے ہیں تو اس کو ریپیٹ کر لیجئے گا. یہ غالباً ویب سائٹ پہ آپ کو مل جائے گی. یہ میری آج کی مجلس کچھ دن تک تو رہے گی, تو خلاصہ یہ ہے کہ ریمیننگ 9 باتیں سب کا تعلق ایروگنس سے ہے مختلف طریقے سے. امام نے کہا اور یہ وعدہ کرو کہ کسی مسلمان کو گالی نہیں دو گے, برا بھلا نہیں کہو گے, اس کی توہین نہیں کرو گے. مسلمان کی عزت, ایک احترام, یہ وعدہ کرو. میدان جنگ میں یہ لوگ جا رہے ہیں, اور یاد رکھی کہ دشمن ان کے مقابلے پہ پہلے مسلمانوں کو ہی لے کے آئے گا. امام کی آرمی کو کربلا کیا, ہمارا موضوع کربلا سے امام زمانہ, کربلا میں حسین کا مشن روکنے کے لیے نان مسلم نہیں تھے, مسلمان لائے گئے تھے. اسی طرح امام زمانہ کی آرمی, لیکن ان میں سے کسی کو گالی نہیں دو گے. اب کربلا کے جہاد میں لشکر امام نے کس طرح اپنے آپ پہ کنٹرول کیا, ایسے ایسے 20 کے جملے شمر نے اور اس کی فوج نے کہے, لیکن آپ دیکھیں ریپلائی میں کبھی ایسا جواب نہیں ملا. اب واقعا میرا ارادہ یہ تھا شروع میں کہ میں کربلا میں آقا حسین کی آرمی کو ایک ایک پوائنٹ کے اوپر یہ 25 چیزیں امام حسین کی آرمی کی مدد سے سمجھاؤں گا, لیکن پھر میں نے اپنا یہ ارادہ چینج کر دیا. کہ آپ کہیں گے کہ مولانا پھر تو اس حدیث کا ہم سے تعلق نہیں, ہم حبیب ابن مظاہر نہیں بن سکتے, ہم مسلم ابن اوسجا نہیں بن سکتے. یہ کہے کہ لوگ چیپٹر کلوز کر دیں گے اس لیے میں ادھر نہیں گیا. لیکن آج صرف ایک ایگزامپل دے رہا ہوں. پہلی شرط, تو میدان میں جا رہے اس مسلمان کو فیس کر رہے جو باطل اور کفر کو ریپرزینٹ کر رہا, پھر بھی اس کو گالی نہیں دو گے, اس کی توہین نہیں کرو گے. ہم نماز شب کے پابند کو مسجد میں گالی دیتے ہیں. اپنا مومن بھائی, باتیں تو بہت لمبی ہوں گی سمجھانے کی. اور دوسری بات, کسی پر ہاتھ نہیں اٹھاؤ گے, کسی کو فزیکل نقصان نہیں پہنچاؤ گے, الا بالحق, جب تک کہ مسئلہ حق کا نہ ہو. یا مسلمان کا لفظ نہیں, احدا. اس وقت دنیا بھر میں مسلمانوں کو بدنام کرنے والے جو آرگنائزیشن چل رہے ہیں, لشکر جنگوی, القاعدہ, طالبان, یہ سب مسلمان ہی کو نقصان پہنچا رہے ہیں. اب میں ادھر نہیں جاتا ہوں. خبردار, کسی مسلمان کو قتل نہیں کرو گے. खबरदार कभी मस्जिद पे अटैक नहीं करोगे। हमारे यहां आज पाकिस्तान में मस्जिद में नमाज पढ़ना मुश्किल होता, आप नमाज पढ़ने जाएंगे और बम एक्सप्लोजन होगा, मगर मस्जिद तो समझ में आती है। पांचवी शर्त है और किसी के घर पे अटैक नहीं करोगे। अगर वहां मुजरिम भी है उसके घर से निकलने का इंतजार करोगे, उसके घर में औरतें और लेडीज बैठी है, घर में एंटर नहीं होगी। जैसे मुस्लिम इब्ने अकील ने तौआ से कहा था, जब इब्ने जियाद की आर्मी गिरफ्तार करने आई थी तो जिस घर में मुस्लिम बैठे थे तौआ के, उसने कहा आका यहीं रह के जिहाद करें, खुले में जाएंगे ओपन स्पेस में आप अकेले हैं। कहा था मैं ये नहीं चाहता मेरी वजह से ये जालिम तेरे घर में आ जाए और तेरा पर्दा खत्म हो। अरे मुस्लिम शाम गरीबा जरा जैनब और कुलसूम के खेमे भी देख लीजिए। खैर तो अब ये पांचवी बात, खबरदार। देखिए जब एरोगेंस होता है आदमी में तब ये मसाला आता है, किसी को मारा, किसी को कत्ल किया, किसी को गाली दी, किसी मस्जिद पे अटैक किया कि ये हमारी मस्जिद नहीं है, फुला फिरके की है, किसी के घर पे हमला किया। और खबरदार इसके बाद जो इमाम कह रहे हैं ये मसले, मैं बहुत एहतियात से बात कर रहा हूं, इसकी डिटेल में नहीं जाना चाहता वरना ये आज का बहुत बड़ा मसला। लोगों के लिए ट्रैवलिंग को मुश्किल नहीं बनाओगे, इस शर्त में सभी लोग आ रहे हैं। आज वेस्ट में भी ट्रैवलिंग कितनी मुश्किल है ये मुझसे पूछिए जो साल में 20 सफर करता। और हमारे मुल्क में बसें रोकी जाती हैं, हर एक का अकीदा चेक किया जाता है और किस तरह से गोलियों से उड़ाया जाता है। पाकिस्तान में क्या हम कोच का सफर कर सकते हैं? लेकिन यही मैंने कहा कि बातें बहुत फैल जाएंगी और इस वक्त इतना टाइम भी नहीं है और जरूरत भी नहीं। लोगों के लिए ट्रैवलिंग को मुश्किल नहीं बनाओगे, एयर ट्रैवल जब मैं करता हूं इतने पॉइंट्स पर चेक किया जाता है मुझे कि बाद औकात दिल चाहता है नहीं जाना, हमें घर में आराम से बैठे। और खबरदार रास्ते नहीं रोकोगे, ये दो अलग अलग बातें हैं, लेकिन इसको डिफ्रेंशिएट करने का टाइम नहीं है। ये सारी चीजें एरोगेंस के नतीजे में यहां तक हुआ। तुमसे हमारा इख्तलाफ है, हम तुम्हें इमामबाड़े में नहीं आने देंगे, बैंड लगते हैं मोमिनीन पर। अब ये कि सारी चीजें मैंने कहा ना कि इसके इतने सारे मुख्तलिफ किस्म के वर्जन हमारे सामने के समझाने का वक्त नहीं है और मजमा इतना अटेंटिव सुन रहा है कि मुझे जरूरत भी नहीं है। सफर मुश्किल, सफर में डर पैदा नहीं करोगे, ये लफ्ज है वला यखफहु सफर, खौफ डर, और रास्ते बंद नहीं करोगे। अल्हम्दुलिल्लाह आप लोग बहुत ही सेफ और सिक्योर जगह पे बैठे, लेकिन आप आइए पाकिस्तान में तो आपको पता चलेगा ये रास्ते बंद करने वाली बात किस तरह 100% इस वक्त हमारे हर शहर के अंदर। और इमाम ने फरमाया, वो बहुत अजीब लफ्ज है, इसके बाद देखिए आने वाला जमाना बड़ा खतरनाक है, जब डॉलर और पाउंड कमाना आसान है, रोटी नहीं मिलेगी, आटा ही नहीं है तो डॉलर किस काम आएगा। अब इसमें एक चीज इमाम ने कही थी, खाने पीने की चीजों का जखीरा ना करना, वो अलग है, वो माल की मोहब्बत में। और एक आज है, कहा खाने पीने की चीजों को वेस्ट ना करना और लोगों तक उसका एक्सेस मुश्किल ना बनाना। वर्ल्ड इकोनॉमिक कौन चला रहा है? कोई मुल्क भी नहीं चला रहा, ऐसे हिडन लोग बैठे हुए हैं। अगर कभी देखते हैं कई साल वीट की या चावल की क्रॉप बहुत अच्छी हुई है, इसकी प्राइस गिरेगी, समंदर में ले जाके फेंक देते हैं, प्राइस नहीं गिरनी चाहिए। ये इमाम के इस बैतनामे के अंदर आठवीं बात है, यानी ओवरऑल 24। खबरदार खाने पीने की चीजों को जाये नहीं करोगे, यानी लोगों तक उसका एक्सेस मुश्किल नहीं बनाना। ये हो रहा, जब कभी फसल अच्छी होती है उसकी कीमत ना गिरे, अजीब तरीके से उसे साय किया जाता है और वेस्ट किया जाता है, चाहे पूरा पूरा शिप समंदर में फेंकना पड़े। और इमाम ने फरमाया कि याद रखो ये 25 नंबर की बात, अम्र बिल मारूफ और नहीं अनिल मुनकर कभी नहीं छोड़ोगे, चाहे तुम्हारा करीबी रिश्तेदार क्यों ना हो। हमारे अम्र बिल मारूफ के दो तरीके, जिससे हमारी दुश्मनी है, जिसे हम लोगों के सामने जलील करना चाहते हैं, रिलीजन को इस्तेमाल करते हैं जलील करने के लिए। एक बेहिजाब औरत के हिजाब से हमें बेहिजाबी से इख्तलाफ नहीं है, उसे जलील कैसे करें, यह बेहतरीन तरीका। और जिससे हमारे अच्छे ताल्लुकात हैं वो कितना ही बड़ा गुनाह करते हम तवज्जो भी नहीं देते। अमर बिल मारूफ को लोगों ने मौला हुसैन के आशूरे के जुमले में, अरे वो जुमला भी इतना अजीब है, पूरा अशरा भी उसमें पढ़ा जाए तो कम, फरमाया अन्नास अभी तो दुनिया, ये लोग दुनिया के बंदे हैं, मजहब खाली इनके लिए एक लसेक जबान पर एक जायका एक चटनी, क्या जैसे चटनी या कचूमर जो आपके यहां होता है, नियाज भी नहीं खाई जाती जब तक कि कचूमर ना हो साथ में। अगर मैं सही गुजराती बोल रहा हूं, हमारे यहां कचूमर कुछ और होता है, लेकिन आपके यहां या चटनी या मुख्तलिफ किस्म की डिपिंग्स जो होती हैं। इमाम ने कहा कि मजहब बहुत से लोगों के लिए खाली जबान का एक मजा और जायका है, लोगों के सामने कहने में मजा आता है लेकिन अमल करने को कोई तैयार नहीं, जब जरा तकलीफ पहुंचती है मजहब को छोड़ देते हैं। आमिर बिन मारूफ को भी बहुत से लोगों ने वेस्टेड इंटरेस्ट का जरिया बनाया, जिसे जलील करना है उसके लिए कह दो अमर बिल मारूफ। अगर वाकई दीन और इस्लाम से मोहब्बत है तो हमारा दुश्मन गुनाह करे उसे भी कंडेम करेंगे, और अगर हमारा बेटा गुनाह करे या हमारा भाई गुनाह करे या हमारा बॉस गुनाह करे। ये 25 बातें बहुत जल्दी जल्दी मैंने कंप्लीट कर दी। इमाम जमाना ने इसके बाद एक आखिरी जुमला कहा और मेरी बात खत्म हो गई। करबला का जिहाद आका हुसैन ने आधा किया। नऊज़ बिल्लाह बहुत बुरी मिसाल दे रहा हूं लेकिन टाइम बहुत कम है इसलिए, और वो ये है कि जैसे फुटबॉल का मैच होता है, हॉकी का मैच होता है, जिसके अंदर दो हाफ होते हैं, एक पहले 45 मिनट का गेम, फिर एक बीच में 10 मिनट का या 5 मिनट का एक ब्रेक या इंटरवल आता, और फिर एक दूसरा हाफ। क्योंकि स्पोर्ट्स मेरी हॉबी भी नहीं रहा, मुझे उसकी मालूमात भी नहीं है, तो अगर कहीं एग्जाम्पल देने में गलती कर जाऊं तो एग्जाम्पल की तरफ मत जाइएगा। दो हाफ, बहुत सारे मैंने ऐसे गेम सुने कि पहले हाफ में एक टीम हार रही है और जो 10 मिनट का ब्रेक आता है इसके अंदर वो अपनी प्लानिंग और अपने तरीके को चेंज करते हैं, कोच जो है ना उनको बताता है कि नहीं ये गलती अब नहीं करना। पहले हाफ में हारने वाली कितनी टीमें दूसरे हाफ में जीत जाती हैं, ये दो जिसके बीच का वक्त आता है अपने आप को चेक करने का, अब तक ठीक खेल रहे हैं। ले इसी तरह जो पहले हाफ में जीत भी रहा है, जरा भी उसे केयरलेस नहीं होना, अगर उसने कहा हम जीत रहे हैं चलो ये तो हमारी बहुत वीक टीम है, अगले हाफ में वो हार जाती है, अपने आप को एसेस करने का और चेक करने का। ये जो जमाना है ना 61 हिजरी से लेके जुहूर इमाम तक, ये बीच में हमें एक ब्रेक मिला। करबला का जिहाद आका हुसैन ने इस्लाम के लिए किया था, हर कुर्बानी दे दी, जमाने का इमाम इसी जिहाद को कंप्लीट करेगा। तुम इसके बीच में आए, अपने आप को चेक करते रहो, एसेस करते रहो, कहीं तुमसे कोई ऐसी मिस्टेक और गलती तो नहीं हो रही है कि करबला के जिहाद में होते तो जीत जाते, इमाम जमाना के जिहाद में हार जाओगे। अब एक जुमला खाली कह दूं और इसके बाद कभी मौका मिला, जैसा कि मैं 5वीं 6वीं मजलिस में कह चुका हूं कि कुछ ऐसी बीमारियां भी हैं और कुछ उम्र भी इतनी हो गई कि आप मुझे नहीं लगता कि मैं दोबारा कभी बर्मिंगम में आ पाऊं, लेकिन अगर कभी इत्तेफाक से आ गया तो अरब तरबी में फसके लजायम तो उस वक्त इसको कंप्लीट करूंगा। अभी बस एक बात, करबला में यजीद की आर्मी में ऐसे लोग भी थे जो मौला अली के जमाने में मौला अली की आर्मी में शामिल होकर मुआविया से लड़े थे, मुआविया से जो लड़े थे मौला अली की आर्मी में वो यजीद की आर्मी को ज्वाइन कर रहे हैं। यानी यजीद तो हर एतबार से मुआविया की ट्रू कॉपी है, शायद उससे भी वर्स, ये हक वाले बातिल पे आ गए। क्यों? वो 20 साल का जो गैप था ना, 41 हिजरा इमाम अली, 61 हिजरा इमाम हुसैन, उसके अंदर ये चेंज कर दिए गए, खरीद लिया गया इनको, इनकी हैबिट बिगाड़ दी गई। ये जमाना हमारा और आपका ऐसा है कि अपने आप को चेक करो। करबला का जिहाद हो गया, इमाम जमाना का जिहाद होने वाला, अगर आज इमाम आ जाए तो क्या तुमने अपने दिल से माल की मोहब्बत निकाल दी है, और क्या तुमने एरोगेंस को छोड़ दिया है, और क्या इंटरटेनमेंट कोई हरज नहीं है एंटरटेनमेंट में, लेकिन जब वो शरीयत से टकराए। और आप इसमें देखेंगे कि 25 में इमाम ने एंटरटेनमेंट की बातें सबसे कम रखी, ज्यादा प्रॉब्लम एरोगेंस और माल, ये दो बड़े प्रॉब्लम, इससे अपने आप को बचाइए। करबला का जिहाद इमाम जमाना आके मुकम्मल करेगा। अलबत्ता करबला का जिहाद भी दो पार्ट में था, पार्ट ए हुसैन, पार्ट बी सज्जाद हुसैन, और अब जो करबला का जिहाद चल रहा है वो पार्ट बी, यानी हुसैन का इम्तिहान एक तरह से हो गया। हुसैन जो अल्लाह ने जिस मिशन के लिए हुसैन को चूज किया था, अब सज्जाद और ज़ैनब को, अगरचे हुसैन नोके नैजा पर हर जगह न सिर्फ ये कि इस काफिले के साथ हैं, बल्कि हुसैन उस सारे मसाइब को देख भी रहे हैं और गाइड भी कर रहे हैं। ये लफ्ज बहुत अहम मैंने कह दिया, गाइड भी कर रहे हैं। भाई कूफे के बाजार में जब पूरे शहर की निगाहें ज़ैनब के खुले सर पर थी, तो हुसैन बर्दाश्त ना कर सका, नोके नैजा पे कुरान की तिलावत शुरू कर दी ना, ये गाइडेंस थी। लेकिन उससे पहले की एक मिसाल दूं और आज की बात खत्म, क्योंकि इस वक्त के यही मसाइल। हुसैन करबला का जिहाद मुकम्मल कर चुके, अब ज़ैनब को कूफे में जाके जिहाद करना। काफिला चला, लेकिन रिवायत को आप समझ नहीं पाएंगे जब तक के आशूर की एक रिवायत को ना पढ़ा जाए, जो मैंने आशूर के दिन नहीं पढ़ी थी। जब हुसैन आखिरी रुख्सत के लिए खेमे में आए थे और सबको आखिरी सलाम कह के जुलजना पे बैठने लगे, तो एक बार ज़ैनब को करीब बुलाया और कहा, बहन ज़ैनब, तेरा भाई अब तुझसे जुदा हो रहा, और मेरी दो वसीयतें हैं, इनको हमेशा याद रखना। पहली ये कि जब नमाज शब के लिए खड़ी होना तो मेरा नाम नमाज शब में जरूर लेना। अल्लाह, ज़ैनब ने इस तरह भाई की वसीयत पे अमल किया कि खुद सैयद उस सज्जाद का जुमला है, मैंने देखा हमारा काफिला कभी रात को भी चलाया गया, मेरी पुपी ने ऊंट पर भी कभी नमाज शब को न कजा किया न डिले किया। किस तरह से ज़ैनब ऊंट पर बैठी है, महमिल नहीं है, हमारी नहीं है, दोनों हाथ गर्दन से बंधे हैं, मगर इस हालत में भी नमाज शब पढ़ी जा रही, और इस तरह पढ़ी कि एक वक्त आया कि शाम कैदखाने में सज्जाद ने देखा मेरी पोपी बैठ के नमाज शब पढ़ रही है। घबरा के कहा, पोपी अम्मा, आप तो शामे गरीबा जब 18 लाशें थे वहां भी जमीन पर नहीं बैठी, आज आप बैठ के नमाज पढ़ रही। कहा, बेटा, जो पानी और खुराक आती है वो इतनी कम है कि मैं अपना हिस्सा भी बच्चों को दे देती हूँ, आज कमजोरी की वजह से ज़ैनब के जिस्म में खड़े होकर नमाज पढ़ने की ताकत नहीं है, मगर कमजोर है, खड़े होने की ताकत नहीं है, नमाज शब का सिलसिला जारी है। हुसैन की दूसरी वसीयत, हुसैन गाइड भी कर रहे हैं, हुसैन की दूसरी वसीयत, ज़ैनब कितना ही मुश्किल वक्त आ जाए कभी बद्दुआ ना करना, कभी बद्दुआ ना करना, हुसैन का मिशन खत्म ना होने पाए। और किस तरह से ज़ैनब ने भाई की वसीयत पे अमल किया, भाई मारा गया, ज़ैनब ने बद्दुआ ना की, हुसैन के सीने पे शिमर चढ़ के बैठा और 12 मरतबा खंजर को चलाया, ज़ैनब ने बद्दुआ ना की, लाशे पे घोड़े दौड़े, ज़ैनब ने बद्दुआ ना की, खेमे जले, ज़ैनब ने बद्दुआ ना की, चादर छेनी, ज़ैनब ने बद्दुआ ना की, सकीना के तमाचे लगे, ज़ैनब ने बद्दुआ ना की, बच्चों के कोड़े पड़े, ज़ैनब ने बद्दुआ ना की, दोनों हाथ गर्दन से बांधे गए, ज़ैनब ने बद्दुआ ना की, बगैर महमिलो हमारी के बच्चों को ऊंट पर बिठाया गया, ज़ैनब ने बद्दुआ ना की। मगर एक ऐसी मंजिल आ गई शायद आज ही के दिन, जब ज़ैनब के हाथ भी बद्दुआ के लिए उठ गए। और वो क्या मंजिल थी, ये काफिला करबला से चला, कूफे के करीब पहुंचा, कूफे का दरवाजा नजर आया, कूफे के कई दरवाजे हैं, मगर वो शिमर, वो बेहया, वो मलून, वो इमाम अली के जमाने में कूफे का रहने वाला, वो कूफे के करीब पहुंचा, एक मर्तबा कहा, सिपाहियों, हमें इस खास दरवाजे से कूफे में एंटर होना है। ये कौन सा दरवाजा, یہ وہ دروازہ تھا کہ امام علی جب اپنی زینب کو لے کے آتے تھے, زینب شہزادی بن کے آتی تھی تب اس دروازے سے جاتی تھی. زینب نے دروازہ دیکھا, زینب نے دروازہ دیکھا, زینب کو اپنا بابا یاد آ گیا. ارے یہی دروازہ تو ہے, میں مدینے سے بابا کے ساتھ آتی تھی, یہاں پہنچتی تھی, میرا بابا رک جاتا تھا, شہر کے باہر رشتے کرتا تھا. مسافر اپنا گھر نظر آئے نا, دل چاہتا ہے جلدی سے جاؤ. علی رک گئے. زینب نے کہا بابا ہم اتنا لمبا سفر طے کر کے آئے, اتنے تھکے ہوئے آئے, آپ یہاں کیوں رک گئے؟ وہ دیکھیے آگے مسجد کوفہ ہے. کہا نہیں زینب, ابھی دن کا وقت ہے, لوگ بازاروں میں چل رہے ہیں. علی کی غیرت برداشت نہیں کرتی کہ لوگوں کے درمیان سے اپنی زینب کو لے کے چلے. کون زینب؟ جو پورے حجاب کے ساتھ ہے. مگر علی نے کہا دن کی روشنی میں نہیں, رات کا اندھیرا جائے. رات کا اندھیرا آ گیا. بابا اب تو چلے. کہا ابھی عشاء کی نماز نہیں ہوئی ہے, لوگ مسجدوں میں جا رہے ہیں, مسجدوں سے آ رہے ہیں, ٹھہر جا. آدھی رات کو علی زینب کو لے کے اس دروازے سے جاتے ہیں اور وہاں بھی بار بار کہتے ہیں زینب بیٹی تو نے دیکھ لیا چادر اچھی طریقے سے ہے, چہرے پہ نقاب پڑی ہے, ایسا نہ ہو ہوا چلے, ہوا چلے, نقاب ہٹ جائے. زینب جیسی بیٹی کو علی جیسا غیرت مند باپ نصیحت کر رہا. زینب نے دروازہ دیکھا, زینب کو اپنا بابا یاد آ گیا. اس دروازے سے میرا بابا میرے حجاب کا کتنا خیال کرتا تھا. ایک مرتبہ کا شمر شمر, اس کے برابر ہی دوسرا دروازہ ہے. ارے یہاں سے نہیں, ہمیں وہاں سے لے کے جاؤ. یہ ہے ظالم, ذرا دیکھیے کیسی کونٹنگ کر رہا ہے. ارے بھائی اگر دوسرے دروازے سے نہیں لے جانا ہے منع کر دے. کہہ سکتا ہے زینب ہمارے سارے ارینجمنٹ یہاں کے ہیں, کہہ سکتا ہے ہمیں اس دروازے سے جانا, مگر اس بے حیا کا جواب سنیے, اس بے غیرت کا جواب سنیے. زینب نے کہا شمر ہمیں برابر کے دروازے سے لے جاؤ. کیا کہتا ہے شمر؟ ایک بار کہتا ہے زینب کہ اب تک اپنے آپ کو شہزادی سمجھ رہی ہو, ہماری قیدی ہو, ہم آرڈر کریں گے تمہیں ہمارا آرڈر ماننا پڑے گا. علی کی غیرت مند بیٹی کو جلا آ گیا. یہ مجھے مجبور سمجھ رہا ہے؟ ایک بار زینب نے کہا کلثوم, رقیہ, رباب, فروا, لیلا, سکینہ, یہ مجھے مجبور سمجھ رہا. آج میں دکھا دوں زینب میں کتنی طاقت ہے. میں ہاتھ اٹھا کے بد دعا کرتی ہوں, تم سب مل کے آمین کہنا. بس یہ کہا, حیدر کرار مشکل کشا عالم کائنات کے سردار کی بیٹی نے ہاتھ اٹھائے اور آسمان کو دیکھنا چاہتی ہے. پہلے نوک کے نیزہ پر بھائی کا کٹا سر نظر آ گیا. کیا دیکھا؟ حسین کی آنکھوں سے آنسو جاری ہے. زینب گھبرا گئی, بھیا تو اکبر کے وقت نہیں رویا, عباس کے وقت نہیں رویا, قاسم کے وقت نہیں رویا, علی اصغر کے وقت نہیں رویا, اس وقت کیوں رو رہا ہے؟ کٹے ہوئے سر سے ریپلائی آیا, زینب میں اپنے مشن کے لیے رو رہا ہوں. ارے میں نے جس اسلام کی خاطر اکبر کو قربان کیا, عباس کو قربان کیا, زینب بد دعا نہ کرنا ورنہ حسین کا جہاد ختم ہو جائے گا. بس زینب نے ہاتھ نیچے کیے, بیویوں سے کہا اے بیویوں اب میں بد دعا نہیں کرتی ہوں, میرا بھائی منع کر رہا ہے, جہاں سے شمر لے جا رہا ہے میں چلوں گی, مگر مڑ کے نجف کو دیکھا ہوگا, آواز دی ہوگی یا علی مدد, بابا اپنی زینب کی مدد کو آئیے, بے مکنہ چادر کے نامحرموں کے درمیان جانا. اجركم لله الا ولانت الله الى اعدائهم اجمعين. پروردگارا جو مومنین اور مومنات آج کی اس مجلس میں بھی اس کثیر تعداد میں تشریف لائے, ان کے ان آنسوؤں کا واسطہ, ان آنسوؤں کی وجہ سے ان کو, ان کے گھروں کو, ان کی روزی کے ذرائع کو, ان کی اولادوں کو ہر آفت, ہر مصیبت, ہر پریشانی سے محفوظ فرما. خدا بندہ ان آنسوؤں کو اتنا قیمتی بنا کہ رومال زہرا میں جمع ہو کر روزے قیامت یہ ہماری شفاعت کا ذریعہ قرار پائیں. خدا بندہ جس مجمع میں جو لوگ اپنی روزی, اپنے جاب, اپنے بزنس کے لیے پریشان ہیں, تجھے اصغر کی پیاس, تجھے سکینہ کی پیاس کا واسطہ, ان کی اس پریشانی کو دور فرما. ہمارے تمام مرحومین کی مغفرت فرما, ہمارے تمام بیمار خاص طور پر برادر محترم مظفر صاحب اور کئی اور بیمار ہیں، خدا بندہ تجھے واسطہ بیماری سید سجاد کا ان تمام بیماروں کو شفا کاملہ عطا فرما، خدا بندہ رباب کے اصغر لیلا کے اکبر کا واسطہ جو جو صاحبان ایمان اور صاحب اولاد اولاد کے کسی مسئلے میں مبتلا ہیں خدا بندہ اس کی اس پریشانی کو دور فرما، خدا بندہ ہمیں مرتے دم تک قیامت میں بھی بلکہ جنت میں بھی حسین کا ماتمی اور عزادار بنا کے داخل فرما، خدا بندہ ہر مومن اور مومنہ کو حج بیت اللہ اور زیارات چہاردہ معصومین سے مشرف فرما، اور خدا بندہ جب مشہد کا غریب الغربا کا سجا ہوا دربار دیکھتے ہیں، جب کربلا میں مظلوم آقا کا سجا ہوا دربار دیکھتے ہیں، بقی کی ٹوٹی ہوئی قبریں یاد آنے لگتی ہے، خدا بندہ تجھے واسطہ محمد والے محمد کا، شہزادی فاطمہ، ائمہ بقی کے روزوں کی تعمیر نو کے اسباب مہیا فرما، دنیا میں جہاں جہاں مظلوم شیعان حیدر کرار اور مظلوم مسلمان ظالموں کے ظلم کا نشانہ بن رہے، چاہے وہ غزہ ہو، چاہے وہ سیریا ہو، چاہے وہ بحرین ہو، چاہے وہ سعودی عرب میں ایسٹرن پروونس دمام و قطیف اور ایسا ہو، اور چاہے پاکستان ہو، خدا بندہ ان سارے ظالموں کو نیست و نابود فرما اور دنیا بھر سے ظلم کے خاتمے کے لیے امام زمانہ کے ظہور میں تاجیل فرما، ربنا تقبل منا انک انت السمیع العلیم.